यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा एमाले स्थायी कमिटी बैठकमा मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा छलफल। दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक यही असार 16 गते बोलाउने निर्णय। सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटन सम्बन्धी बहसमा रिट निवेदक तर्फको बहस सकियो। कोरोना भाइरसको लक्षण भएका सबैले समयमै परीक्षण गराई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन स्वास्थ्य मन्त्रालयको अनुरोध। नेपालमा आज 1920 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। 3700 संक्रमण मुक्त। कोरोना संक्रमणबाट आज 34 जनाको मृत्यु। र चीनको अन्तरिक्ष अध्ययन निकायद्वारा मंगल ग्रहमा पठाएको भिडियो सार्वजनिक। समाचार अब विस्तारमा। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक यही असार 16 गतेका लागि बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा एमाले स्थायी कमिटिको नवौं बैठकले विकसित राजनीतिक घटनाक्रमका बारेमा विस्तृतमा छलफल गर्न महाधिवेशन आयोजक कमिटिको बैठक बोलाएको नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। असार 16 गते बस्ने महाधिवेशन आयोजक कमिटिको बैठकमा सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटन सहितका विभिन्न मुद्दामा पार्टीले लिनुपर्ने धारणा, पार्टीको एकता कायम गर्न भइरहेका प्रयास लगायतका विषयमा छलफल हुने प्रवक्ता गेवालीले जानकारी दिनुभयो।
बैठकमा हामीले समसामयिक राजनीतिका विभिन्न पक्षहरू, पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमहरू, त्यसका विभिन्न पक्षहरूका बारेमा छलफल गर्दै स्थितिको गम्भीरतालाई ध्यानमा राखेर केही थप नयाँ निर्णयहरू पनि गर्नुपर्ने आवश्यकतालाई बोध गरेर आउने असार 16 गते बिहान 11 बजे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक काठमाडौँमा बोलाउने निर्णय भएको छ। उक्त बैठकमा हामीले अदालतमा अहिले चलेका विभिन्न मुद्दाहरूमा पाइपले लिनुपर्ने, सरकारले लिनुपर्ने धारणाहरूको बारेमा पनि कुराकानीहरू गर्नेछौँ। महाधिवेशन आयोजक कमिटीलाई लिएर अदालतमा उठाइएका केही प्रश्नहरूको बारेमा पनि हाम्रो ध्यान आकर्षण भएको छ, त्यसको बारेमा पनि छलफल गर्नेछौँ र पार्टीको एकतालाई कायम राख्न भइरहेका प्रयासहरूको पनि समीक्षा गर्नेछौँ।
बैठकमा मुलुकमा विकसित समसामयिक राजनैतिक घटनाक्रम र प्राकृतिक विपदबाट हुने क्षतिको न्यूनीकरण, उद्धार तथा राहत र कोविड संक्रमणको नियन्त्रणका विषयमा छलफल भएको प्रवक्ता गेवालीले जानकारी दिनुभयो। प्रवक्ता गेवालीले जनताको बीचबाट फैसला गर्नुपर्ने विषयलाई जबरजस्ती अदालतमा प्रवेश गराउने नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र र एमाले भित्रका केही नेताहरूका कारण अहिलेको परिस्थिति सिर्जना भएको ठहर गर्दै यो उचित नभएको निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो।
राजनीतिक रूपले टुङ्गो गर्नुपर्ने विषयहरूलाई, जनताको बीचबाट फैसला गर्नुपर्ने विषयहरूलाई चाहिँ जबरजस्ती अदालतमा लैजाने र अदालतलाई एउटा चाहिँ राजनीतिक विषयहरूको निर्गोल गर्ने थलोको रूपमा लैजाने कुरा चाहिँ उचित भइरहेको छैन भन्ने हाम्रो निष्कर्ष हो। मन्त्री परिषद पुनर्गठन सम्बन्धमा अदालतले गरेको पछिल्लो निर्णय उसका आफ्नै विगतका नजिरहरूको पनि विपरीत छ। जस्तो 2067 सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा उहाँले राजीनामा दिइसकेपछि मन्त्री परिषद पुनर्गठन भएको छ। शेरबहादुर देउवाले त निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरी सकेपछि 74 भदौपछि मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। अदालतमा मुद्दा लैजाँदा यो राजनीतिक विषय हो भनेर अदालत पन्छिएको अवस्था छ। दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेका कार्यवाहीहरू उचित भएनन् भन्ने ढंगले 27 गते अदालतले फैसला गरेको छ, जुन राजनीतिक दल सम्बन्धी ऐनको भावनाको विपरीत देखिन्छ।
बैठकमा पार्टी एकताका विषयमा भइरहेका छलफल र प्रगतिका विषयमा पनि समीक्षा गरिएको थियो। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कानून व्यवसायीहरूको बहस आज सकिएको छ। रिट निवेदक देउवा सहित 146 निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि देउवा पक्षका कानून व्यवसायीहरूको बहस सकिएको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनको सुनवाईका क्रममा देउबा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारी, अधिवक्ता भीमार्जुन आचार्य लगायतले बहस गर्नुभयो। करिब 300 कानून व्यवसायीले ओकालतनामा दर्ता गराउनु भएको थियो। सर्वोच्च अदालतको आदेश अनुसार अदालतका सहयोगी नेपाल बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघव लाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमल प्रसाद घिमेरे र प्रकाश बहादुर केसीले स्वतन्त्र राय दिनुहुनेछ। प्रतिनिधि सभा विघटन सम्बन्धी विवादमा 30 रिट निवेदन परेका छन्। गत जेठ 8 गते मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ 8 गतेको निर्णय बदर गरेर असंवैधानिक र गैर कानूनी घोषणा गर्ने माग तीन निवेदनमा गरिएको छ। नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 9,000 नागेको छ। कोरोनाका कारण आज थप 34 जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या 9,009 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले स्वास्थ्य मापदण्डको अनिवार्य पालना तथा सम्भावित संक्रमितले समयमै परीक्षण गर्न नसक्दा संक्रमण एवं मृत्युदर निरन्तर बढ़िरहेको बताउनुभयो। प्रवक्ता डाक्टर पौडेलले सरकारले कोरोना भाइरसको लक्षण भएका सबै व्यक्तिको निशुल्क परीक्षण गर्ने व्यवस्था गरेको जानकारी दिनुहुँदै समयमै परीक्षण गराई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनु हुन सबैलाई अनुरोध समेत गर्नुभयो। नेपालमा आज थप 1,920 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो। आज 6,000 नमूनाको पीसीआर परीक्षण गर्दा 1,353 जना र 3,838 नमूनाको एन्टिजेन परीक्षण गर्दा 567 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 3,007 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म 5,84,334 जना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 92.2% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले बताउनुभयो। कोरोना भाइरस संक्रमण कायम रहे पनि बैतडीका स्थानीय तहहरूले विकास आयोजनाका बाँकी कामलाई समयमै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छन्। बैतडीका सबैजसो स्थानीय तहले निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको पनि जनाएका छन्। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
अहिले कोरोना भाइरसको संक्रमण जताततै कायम रहे पनि बैतडीका सबैजसो स्थानीय तहले योजना निर्माणका कामहरू अन्तिम चरणमा पुर्याएका छन्। धेरैजसो पालिकाले भौतिक पूर्वाधार निर्माणका काम सम्पन्न गरिसकेका छन् भने बाँकी पनि सक्ने क्रममा छन्। मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय:
धेरै योजनाहरू काम सकिएर भुक्तानीको चरणमा छ। कतिपय योजनाहरू भुक्तानी भइसकेको छ। समग्रमा हाम्रो भौतिक प्रगति राम्रो नै रहेको छ। धेरै बाँकी रहनु होला।
गत वर्षदेखि कोरोनाका कारण धेरैजसो कामहरू प्रभावित भएका थिए। लामो समय कोरोनाकै प्रकोपका कारण लकडाउन तथा निषेधाज्ञा जारी गरियो, तर पनि स्वास्थ्यका मापदण्डको पालना गर्दै योजना सम्पन्न गरिरहेको बताउनुहुन्छ शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद पन्त।
एकदमै सुरक्षा कडाईका साथ पालना गरिरहेछौ हामी स्वास्थ्यका मापदण्डहरू। निर्माण व्यवसायसँग सम्बन्धित पोहोर साल पनि ठ्याक्कै यही बेला लकडाउन भयो। अलमोस्ट बजेट हाम्रो बाँकी रहेको थियो। धेरै योजनाहरू क्रमागत छन् पोसाले र योपालि पनि त्यस्तै अवस्था नहोस् भनेर हामीले एकदमै सामाजिक दूरीहरू कायम गरेर स्वास्थ्यका मापदण्डहरू चाहिँ अप्नाएर योजनाहरू चाहिँ सर्काउने भन्ने किसिमले लागिरहेछ।
यसै गरी जिल्लाको सिगास गाउँपालिकाले पनि योजना सम्पन्न गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ। कोरोनाको प्रकोपले खासै समस्या नगरेको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष हरिसिंह धामी।
स्वास्थ्यका मापदण्डहरूलाई पूरा गर्दै सबै योजना सम्पन्न पनि हुँदैछन्। यस वर्ष त्यस्तो खासै योजना सञ्चालनमा त्यस्तो असर केही परेन
हो। स्थानीय तहहरूले कोरोना कहरका बीच योजनाहरू निर्माण सम्पन्न गरेका छन्। केही स्थानीय तहमा बाँकी रहेका योजना सम्पन्न हुने क्रममा रहेको सम्बन्धित पालिकाले जनाएका छन्। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
डोटी जिल्ला अस्पतालको ओपीडी सेवा पुनः सञ्चालनमा आएको छ। दोस्रो चरणको कोरोना भाइरसका कारण विगत 3 महिनादेखि बन्द रहेको सेवा जिल्लामा कोरोना संक्रमण दर घट्दै गएपछि आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्कन सहमत भएका छन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीको उपस्थितिमा भएको आजको छलफलपछि इकाईका आयोजना निर्देशक श्याम किशोर सिंह र आन्दोलनरत प्राविधिकको तर्फबाट अविनाश अमरले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। ओखलढुङ्गामा कार्यरत स्वर्गीय इन्जिनियर राजा शाहको कामकाजकै क्रममा मृत्यु भएकोमा परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन बढ़ाउन पहल गरिने पनि सहमति भएको छ। प्राधिकरण अन्तर्गत रहेर कामकाज गरेका कर्मचारी प्राविधिक सामाजिक परिचालक डकर्मी समेतको काम अनुभव सहितको विवरण तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने सहमति भएको र यस विवरणलाई सम्बन्धित निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने सहमति भएको छ। सुनसरीको कोशी गाउँपालिका 8 स्थित पूर्व पश्चिम राजमार्गमा हाइसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको हाइसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल र पिकअप गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी 5 का 28 वर्षीय उदय शाह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर 9 का 45 वर्षीय रामप्रसाद शाह र पिकअप चालक विराटनगर 7 का 40 वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। डोल्पामा छुट्टा छुट्टै दुर्घटनामा परि आज 2 जनाको मृत्यु भएको छ। जिल्लाको झिमझिमे स्थित फेदीखोला जलविद्युतको नहरकुलोमा खसेर मुटके चुला गाउँपालिका 4 का 57 वर्षीय वीरबहादुर रोकाएको मृत्यु भएको हो। यसैगरी जगदुल्ला गाउँपालिकामा ट्र्याक्टरको ट्रलीले च्यापेर सहचालक 19 वर्षीय केर सिंह विकको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी झापाको गौराधह नगरपालिका 4 मैदान घुपामा स्थानीय गोपाल भट्टराईका 2 वर्षीय छोरा संयोग भट्टराईको पानीमा डुबेर मृत्यु भएको छ। यस्तै आज कैलालीको गौरीगंगा नगरपालिका 3 कुचैनीमा मोटरसाइकल दुर्घटनामा परि धनगढ़ी उपमहानगरपालिका 17 धुरजनाका करिब 28 वर्षीय सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 1 भौरे कुनामा सुक्खा पहिरो जाँदा सड़क अवरूद्ध भएको छ। सुक्खा पहिरो निकै ठूलो भएको बताइएको छ। सुक्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहीले बताउनुभयो। गण्डकी प्रदेशमा गत जेठ 29 गते गठित मन्त्री परिषदका सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भोजपुरमा पहिलो पटक प्रांगारिक तरकारी खेतीको लागि अभियान शुरू गरिएको छ। तरकारी तथा कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक मल तथा विषादीको प्रयोगलाई विस्थापित गर्दै प्रांगारिक खेतीलाई विस्तार गर्ने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र भोजपुरले प्रांगारिक खेती प्रविधिको शुरूआत गरेको हो। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
पछिल्लो समय बजारमा विषादीयुक्त वस्तुको प्रयोग बढेको छ भने मानव स्वास्थ्यमा पनि यसले असर पुर्याउँदै आएको छ। यसलाई ध्यान दिँदै कृषि ज्ञान केन्द्र भोजपुरले प्रांगारिक खेतीमा जोड़ दिएको छ। ज्ञान केन्द्रको आर्थिक सहयोगमा अरूण गाउँपालिका 3 प्याउलीको सरस्वती कृषक समूहका 21 घर परिवारले व्यावसायिक रूपमा प्रांगारिक खेती थालेका छन्। ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ प्रविधिबाट खेती गर्न पाउँदा स्थानीय कृषक खुशी भएका छन्। स्थानीय कृषक शान्ति कुमार कार्की, रासायनिक मल र विषादीको प्रयोगलाई पूर्ण रूपमा बन्देज लगाएर स्थानीय गोठे मल र जैविक विषादीलाई प्रयोगमा ल्याउने उद्देश्यले स्थानीय कृषक र कार्यालयको साझेदारीमा प्रांगारिक खेतीको थालनी गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अंगाई,
हामीले जुन अहिले यो एउटा अभियानको रूपमा आज हामीले यहाँबाट गएर यहाँ चन्चना खोलिन्छ, यो अनुसार 2-3 वर्षमा टोटल्ली यसलाई चाहिँ अर्ग्यानिक कन्भर्सन गर्छ। यो यहाँबाट निस्केको उत्पादन हुन्छ त्यसलाई चाहिँ हामीले टोटल्ली अर्ग्यानिक सर्टिफाई गर्ने प्रक्रियामा अगाडि बढेर
प्रांगारिक खेती प्रवर्धन अभियान कार्यक्रम अन्तर्गत खेतीको थालनी भएको हो। 10 लाख लागतमा 2 क्लस्टर बनाएर प्याउली र सिमटारका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जनाएको छ। रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ। कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्र प्रसाद यादव।
यसमा अब भित्र उहाँहरूले गोलभेडा खेती र अकबरे खुर्सानी राखेको रहेछन्। अब अकबरे खुर्सानी हेर्दा परीक्षण गर्दा र साह्रै राम्रो देखिएको छ, त्यसमा कुनै किसिमको रोग व्याधि किरा देखिएको छैन।
जिल्लामा प्राङ्गारिक तरकारी खेतीको शुरूआत हुनु राम्रो काम भएको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ। अरुण गाउँपालिकामा मात्रै नभएर जिल्लाभरि नै यो खेती प्रणाली विस्तार गर्नुपर्ने कार्यालयको धारणा छ। जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्का,
कुनै पनि केमिकल खालका चाहिँ मलहरू प्रयोग नगरेर खालि पाङ्गारी खालको मलहरू मात्र स्थानीय तहबाट निर्माण गरिएका बनाइएका मलहरूबाट मात्रै चाहिँ कुनै पनि खाद्य पदार्थहरू चाहिँ उत्पादन गर्नुपर्छ भन्ने नै हो।
प्रदेश एक सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र भोजपुरको 10 लाख आर्थिक सहयोगमा प्राङ्गारिक तरकारी खेतीको शुरूआत गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको अन्तरिक्ष निकायले मंगल ग्रहबाट पठाएको भिडियो सार्वजनिक गरेको छ। चीनको अन्तरिक्ष निकायले जुरोङ रोभरले आज मंगल ग्रहको सतहमा हिँडिरहेको भिडियो सार्वजनिक गरेको हो। चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना नेशनल स्पेस एजेन्सीले जोरुङले 42 मंगल सोल्स अर्थात त्यहाँको 42 दिनमा 236 मिटर गुडेको बताएको छ। जुरुङले मे महिनामा मंगल ग्रहमा अवतरण गरेको प्यारासुट प्रणालीको कार्यान्वयनका साथै जमीनका क्षणहरूका तस्विरहरू सार्वजनिक गरेको हो। रोबर्टले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको चीनले जनाएको छ। यमनका सरकारी सुरक्षा फौज र विद्रोही समूहबीच मरिबमा भएका भिडन्तहरूमा परेर 3 दिनको अवधिमा कम्तीमा 111 जना यमनीको ज्यान गएको छ। यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रमण गतिविधि शुरू गरेपछि भएको 3 दिनको भिडन्तमा सुरक्षा फौज र विद्रोही दुवैतर्फ जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ। बिहिबार र आइतबार भएका दोहोरो भिडन्तमा विद्रोहीतर्फ कम्तीमा 82 जनाको ज्यान गएको र सरकार समर्थित 29 जना सैनिकले वीरगति प्राप्त गरेको सरकारी सूत्रले जनाएको छ। हुती विद्रोहीहरूले मरिब क्षेत्रलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास स्वरूप पटक पटक विद्रोह गर्ने गर्छन्। मरिब क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एकमात्र स्थान हो। भारतको जम्मूस्थित वायुसेनाको स्टेशनमा विस्फोट भएको छ। विमानस्थलमा आज 5 मिनटको अन्तरमा 2 शक्तिशाली विस्फोट भएको भारतीय वायुसेनाले सामाजिक सञ्जाल ट्विटर मार्फत जनाएको छ। भारतीय वायुसेनाले विस्फोट आतंकवादी हमला भएको जनाएको छ। 2 विस्फोट मध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमीनमा भएको थियो। घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति नभएको भारतीय वायुसेनाका प्रवक्ताले जनाउनु भएको छ। अब आर्थिक समाचार।
नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले विश्व ब्याङ्कले 15 करोड अमेरिकी डलर अर्थात करिब 17 अर्ब 78 करोड रूपियाँ बराबरको सहुलियत ऋण उपलब्ध गराएको छ। ऋण सहयोग सम्बन्धी वित्तीय सम्झौतामा आइतबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना तथा मालदिव्स, नेपाल र श्रीलंका लागि विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक फारिस हजाद जर्बोसले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापन लगायतका क्षेत्रमा थप सुधार गरी नेपालको हरित पुननिर्माणमा टेवा पुर्याउने बताउनुभयो। मालदिव्स, नेपाल तथा श्रीलंका लागि विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक फारिस हजाद जर्बोसले आयोजनाले नेपालमा दिगो वृद्धि हासिल गर्न, समावेशी रोजगारी प्रवर्धन गर्न र पर्यावरणीय दिगोपनाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल स्टक एक्सचेन्जको कारोबार साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढ़ेको छ। आइतबार नेप्से परिसूचक 27.17 अंकले बढ़ेर 2870.17 बिन्दुमा पुगेको छ। आइतबार नेप्सेमा 7 अर्ब 16 करोड 74 लाख रूपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका समूह मध्ये 5 समूहको कारोबार घटेको छ भने अन्य सबै समूहको कारोबार वृद्धि भएको छ। नेप्सेका अनुसार आइतबार 2 कम्पनीहरूको शेयर मूल्यमा उच्च दरले वृद्धि भएको छ। शेयर मूल्य बढ़ने कम्पनीमा सेन्चुरी कमर्सियल ब्याङ्क र माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन्, जसको शेयर मूल्य करिब 10% वृद्धि भएको हो। आइतबार विभिन्न 227 कम्पनीहरूका 2,09,74,377 कित्ता शेयरहरू 82,055 पटकको किनबेच हुँदा 7,16,74,32,000 रुपियाँको कारोबार भएको छ। निषेधाज्ञाका कारण दूध बिक्री नहुँदा चितवनका दुग्ध किसान दोहोरो मारमा परेका छन्। ठूला डेयरी उद्योगले दूध खपत नगरेपछि स्थानीय स्तरमा संचालित सहकारीले संकलन गर्न छोडेकोले किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ। संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका सचिव किशोर बगालेले दुग्ध किसान अहिले चौतर्फी समस्यामा परेको बताउनुभयो। किसानबाट कम मूल्यमा व्यापारीले दूध किनेर उपभोक्तालाई समेत चर्को मूल्यमा बेचिरहेको सचिव बगालेले उल्लेख गर्नुभयो। चितवनमा निषेधाज्ञा जारी भएपछिका 45 दिनमा 20,90,214 लिटर दूध खेर गएको र त्यसबाट 11,07,81,342 रुपियाँ नोक्सान भएको संघले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षको ए डिभिजन लीग असोजको पहिलो साता शुरू गर्ने प्रस्ताव तयार पारेको छ। भदौमा शीर्ष डिभिजनको लीग शुरू गर्ने लक्ष्य राखेको एन्फाले असोज 3 गतेबाट ए डिभिजन लीग शुरू गर्ने प्रस्ताव गरेको हो। एन्फा क्यालेण्डरमा ए डिभिजन लीग भाद्रदेखि चैत्रसम्म सञ्चालन गर्ने उल्लेख छ। यस सिजनको शीर्ष डिभिजनको लीग करिब 6 महिना सञ्चालन गर्ने एन्फाको तयारी रहेको छ। असोजको पहिलो हप्ता ए डिभिजन लीग शुरू गरेर फागुन सम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ। ए डिभिजनका क्लबसँग छलफल गरेर लीगको मिति पक्का हुनेछ। नयाँ सिजनको घरेलु लीग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसँग छलफल समेत राखेको छ। छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ। कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लीग हुन पाएन। अघिल्लो वर्ष ए डिभिजन लीग आयोजना सम्भव नदेखिएपछि एन्फाले 2077 सालमा पूरा हुन नसकेका क्यालेण्डरलाई पूरा गरेको थियो। सोही अनुसार एन्फाले बी डिभिजन लीगका बाँकी खेल, सी डिभिजन लीग, महिला लीग, एन्फा प्रेसिडेन्ट लीग लगायतका कार्यक्रम पूरा गरेको थियो। घरेलु लीग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको शुरूआतमा फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लीग एनएसएल सञ्चालन गरेको थियो। घरेलु लीगका लागि खेलाड़ी दर्ता प्रक्रिया भने भदौमै शुरू हुनेछ। युरोकपको विभिन्न शहरमा जारी 16 संस्करणको युरोकप फुटबलमा आज आइतबार 2 खेलहरू हुँदैछन्। युरोकपको नकआउट चरण अर्थात अन्तिम 16 अन्तर्गत आइतबार राति 2 खेलहरू हुन लागेको हो। आइतबार हुने पहिलो खेलमा नेदरल्याण्डस र चेक रिपब्लिक भेट्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्याण्डस र चेक रिपब्लिक बीच खेल राति 9:45 शुरू हुनेछ। स्पेनको सोभालिया बेल्जियम र पोर्चुगल बीचको खेल राति 12:45 शुरू हुनेछ। बेल्जियम र पोर्चुगल बीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको 5 खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ। पोर्चुगलले बेल्जियम विरूद्ध 3 जित निकाल्दा 2 खेल बराबरी खेलेको छ।
अब मौसम सम्बन्धी जानकारी। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर 1 बागमती गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश 1 र बागमतीका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम 21.5, वर्षा 2.7 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 20.4, वर्षा 4.3 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.8, वर्षा 5.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम 16.9, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेकपा एमाले स्थायी कमिटी बैठकमा मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा छलफल दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक यही असार 16 गते बोलाउने निर्णय सर्वोच्च अदालतमा जारी प्रतिनिधि सभा विघटन सम्बन्धी बहसमा रिट निवेदकतर्फको बहस सकियो कोरोना भाइरसको लक्षण भएका सबैले समयमै परीक्षण गराई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन स्वास्थ्य मन्त्रालयको अनुरोध नेपालमा आज 1920 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 3007 जना संक्रमण मुक्त संक्रमणबाट थप 34 जनाको मृत्यु र चीनको अन्तरिक्ष अध्ययन निकायद्वारा मंगल ग्रहबाट पठाएको भिडियो सार्वजनिक हाउस त साँझ 7 बजेको समाचार सकियो हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ रेडियो नेपाल सुन्दै गर्नुहोला नमस्कार